ਲੜ ਰਹੇ ਹੁੰਦੇ ਹੋ ਜਿਸ ਨਾਲ ਤੁਹਾਡਾ ਘਰ ਪਰਿਵਾਰ ਤੇ ਤੁਹਾਡੇ ਬੱਚੇ ਸਾਂਝੇ ਨੇ ਉਸ ਵਕਤ ਕਈ ਸਵਾਲ ਉੱਠਦੇ ਨੇ ਕਿ ਪ੍ਰਾਪਰਟੀ ਕਿਸ ਕੋਲ ਜਾਏਗੀ ਕਸਟਡੀ ਕਿਸ ਨੂੰ ਮਿਲੇਗੀ ਤੇ ਜ਼ਿੰਦਗੀ ਦੀ ਸਭ ਤੋਂ ਪਿਆਰੀ ਦੌਲਤ ਬੱਚੇ ਕਿਸ ਕੋਲ ਰਹਿਣਗੇ
S&S Lawyers ਕੋ ਇਹਨਾਂ ਸਾਰੇ ਸਵਾਲਾਂ ਦੇ ਜਵਾਬ ਤੇ ਤੁਹਾਡੇ ਹੱਕ ਲਈ ਲੜਨ ਵਾਸਤੇ ਲਿਆਕਤ ਹੈ ਆਪਣੇ ਹੱਕ ਜਾਣਨ ਲਈ ਜਾਂ ਸਲਾਹ ਲੈਣ ਲਈ ਅੱਜ ਹੀ S&S Lawyers ਨੂੰ ਕਾਲ ਕਰੋ 416-655-2000 अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है
ओ फिर बने भी क्यों ना क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज
142 कैनेडी रोड ब्रैम्पटन 9058747171
शाह एंटरटेनमेंट के नासिर शाह लेकर आ रहे हैं दुनिया का मकबूल तरीन शो खबर हार आपके अपने शहर ब्रैम्पटन में जून 26 शाम 5 बजे एट कैनेडियन कन्वेंशन सेंटर ब्रैम्पटन में खबर हार आफताब इकबाल अपनी पूरी टीम के साथ आपके अपने शहर ब्रैम्पटन में टिकट्स और स्पॉन्सरशिप के लिए कॉल कीजिए 416-526-6800 416-526-6800
कहीं मॉर्गेज नहीं मिल रही झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगे आसान 11 साल से ज्यादा तजर्बा और एक भरोसामंद नाम हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें रीफाइनेंसिंग ऑप्शंस रिन्यूअल ऑप्शंस मॉर्गेज डिफिकल्टीज डाउन पेमेंट इश्यूज सेल्फ एम्प्लॉयड प्राइवेट फंड्स सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से नंबर टू कॉल 6479235659 6479235659 लाइसेंस नंबर 10530
अजीत सुनते हो
अब कह भी दो
कितनी दफा तो कह चुकी हूँ
मगर कब
अब कुछ कहना वहना नहीं है बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर
Ultimate hearing solution. No obligation complimentary hearing test.
HearMax Hearing Center. Call Shiraz 416-792-8792.
Ringing, buzzing, hissing. Time to get your hearing checked.
Buy one hearing aid, get one 15% off. 416-792-8792. Ultimate hearing solution. 416-792-8792.
अगर हो आप अपने फाइनेंशियल फ्यूचर से परेशान तो कॉल करें मुझे मेरे मेहरबान बना करके दूंगा आपको ऐसा प्लान कि आपकी फाइनेंशियल प्लानिंग हो जाएगी आसान मसला हो चाहे आपकी मॉर्गेज उतारने का बच्चों की एजुकेशन का या आपकी अपनी रिटायरमेंट का मेरे पास हैं अवेलेबल ऐसे प्लान जो मेक श्योर करते हैं कि आपको मिले अच्छी बचत लोएस्ट रेट्स क्योंकि मैं डील करता हूं तमाम की तमाम इंश्योरेंस कंपनी के साथ फायदा उठाइए कॉल करके मेरे लंबे एक्सपीरियंस का 905-607-5000 मैं हूं फजल वदूद फ्रॉम इंश्योर प्रो फाइनेंशियल सर्विसेज सी यू सून
परिवार ही सब कुछ है दुनिया भर में अब उनके साथ जुड़ना थोड़ा आसान हो गया है अब जब आप सीआईबीसी ग्लोबल मनी ट्रांसफर भेजते हैं तो विदेश में आपके प्यारे इसे उसी दिन अपने पास की मनीग्राम लोकेशन से नकद में ले सकते हैं और ये सब बिना किसी ट्रांसफर फी के ताकि आप अपने प्यारों को भेज सकें और ज्यादा उनकी मदद करने का यही सही तरीका है सीआईबीसी ग्लोबल मनी ट्रांसफर के साथ परिवार कभी भी दूर नहीं शर्तें और सीआईबीसी फॉरेन एक्सचेंज रेट्स लागू हैं cibc.com/cashpickup पर जाएं
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं हमारी कंसल्टेंसी बिल्कुल फ्री है कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है आप हमें कॉल कर सकते हैं 416-570-0157 जी हां 416-570-0157
जी साहब एक बार फिर से खुश आमदेद कहना चाहती हूँ शाजिया जी ने आपको अराउंड द वर्ल्ड लेके घूमी और बड़ी डिटेल में आपने न्यूज़ सुनी इस वक्त हमारा वो सेगमेंट है जिसमें हम आपकी कॉल्स को भी मतलब अप्रिशिएट करेंगे और आपकी कॉल्स को एक्नॉलेज किया जाएगा हमारे साथ इस प्रोग्राम में जनाब फयाज विलाना साहब हुआ करते होते हैं और यकीनन आप तमाम लोग बहुत अप्रिशिएट भी कर रहे हैं और अपने कंसर्न्स का इजहार भी करते हैं अपने सवाल भी करते हैं अपनी इनपुट भी देते हैं जनाब फयाज विलाना साहब इस वक्त मेरे साथ हैं सर अस्सलाम वालेकुम
वालेकुम अस्सलाम अरफा भाजी आपको भी और आपका तमाम प्रोग्राम देखने और सुनने वालों को भी अस्सलाम वालेकुम मेरी तरफ से
बहुत शुक्रिया फयाज भाई بہت سارے چینجز انفولڈ ہو رہے ہیں پاکستان میں, اور ظاہر ہے آپ کو پتہ ہی ہے, آپ نے بل کے اس پر بہت سی چیزیں جو آپ نے پرڈکٹ کی تھیں وہ ہوئیں بھی. جو ہمارا گرے لسٹ سے ہم نکلے, مگر اب ان کی ٹیم جو ہے وہ وزٹ کرے گی آج. بلکہ ہمارے ساتھ تھے کرامت اللہ غوری صاحب, تو وہ کہنے لگے کہ وہ ان کا تو ایک بندہ ہمیشہ سے اسلام آباد میں موجود ہے, مگر کیا فرمائیں گے آپ اس وقت کی پاکستان کی تازہ ترین صورتحال کے بارے میں؟
اس وقت تازہ ترین جو آئی ایم ایف کے حوالے سے ہے, ہماری کیونکہ مفتاح اسماعیل ابھی تک جو ان کی کارکردگی ہے اس سے ثابت ہوا ہے کہ ہی از اے ٹوٹل فیلئر. وہ مفتاح اسماعیل کا مفتا لگا ہوا ہے لٹرلی. آپ دیکھیں اس بندے کی پہلی جو اپیئرنس ہوئی آئی ایم ایف کے ساتھ وہ اتنی پور تھی کہ وہاں میٹنگ میں جب ان سے انہوں نے کہا کہ وٹ اباؤٹ انفو ٹیک اینڈ وٹ از یور پلان,
انہوں نے کہا مجھے پتہ ہی نہیں.
انہوں نے کہا مجھے پتہ ہی نہیں ہے.
مائی گاڈ.
تو وہاں مذاق بنا ان کا. اس کے بعد پھر جب انہوں نے کہا جی کہ وہ قطر میں اپنا آئیں گے منسٹر وزیر خزانہ, اصل وزیر خزانہ جو ہیں اسحاق ڈار صاحب جا کے ملیں گے ان سے, وہاں ان کا مذاق بنا کہ آپ کس چیز کے وزیر خزانہ ہو اگر اسحاق ڈار نے جا کے وہاں مذاکرات کرنے ہیں. پھر وہاں سے ریزسٹنس آئی کہ بھائی ایک بندہ پاکستان گورنمنٹ کو مطلوب ہے, مفرور ہے, پاکستان کی عدالتوں کو مطلوب ہے, جو وہاں نہیں آ رہا وہ مذاکرات کس طرح جا کے کرے گا پاکستان گورنمنٹ کے بیاف پہ. تو وہ پلان ان کا سٹاپ ہوا. اس کے بعد پھر یہاں انہوں نے کہا جی کہ اب ہماری 18 جون کو ہو جائے گی, فلاں جون کو ہو جائے گی, فلاں ڈیٹ کو ہو جائے گی, کرتے کراتے اب یہ کہ جی وہ پاکستان آئیں گے تو ڈیسائیڈ کریں گے. آج بھی مفتاح اسماعیل صاحب نے میڈیا سے بات کرتے ہوئے کہا ہے کہ 1-2 روز میں ہماری سیٹلمنٹ ہو جائے گی, حالانکہ اس سے پہلے یہ مٹھائیاں حسب دستور کھا چکے ہیں کہ جی ہمارے معاملات ہو چکے ہیں. لیکن ہم اتنے کمزور وکٹ پہ ہیں اسپیشلی یہ گورنمنٹ کہ اب انہوں نے اب باقاعدہ آفیشلی ان کی طرف سے آ گیا ہے کہ اس وقت پاکستان کے ریزروز بہت تیزی سے نیچے جا رہے ہیں, اور جو انہوں نے کمٹمنٹس کی ہوئی ہیں ہم آپ کے بارے میں ہمارا وی آر ناٹ شیور اباؤٹ کہ آپ جو ہے وہ یہ سب کچھ کر سکو گے. تو انہوں نے اپنی طرف سے انہیں نالائق قرار دے دیا ہے اس موجودہ گورنمنٹ کو. اب اس کے بعد سعودی سفارتکار کو اسلام آباد میں اکٹھا کر رہے ہیں شہباز شریف صاحب, لیکن بات یہ ہے کہ لیجیٹیمیسی جو آپ کی گورنمنٹ کی ہوتی ہے نا وہ پل پل ظاہر ہو رہی ہے کہ وہ نہیں ہے آپ کو حاصل. فار ایگزامپل صدر عارف علوی صاحب نے آج جو کیا, انہوں نے جو انہوں نے نیب کا ترمیمی آرڈیننس بل جو انہوں نے پیش کیا اس کو عارف علوی صاحب نے اس پہ دستخط نہیں کیے اور ایسے ہی واپس کر دیا. اب عارف علوی صاحب نے یہ بھی کہا ہے کہ مجھے پتا ہے کہ یہ قانون بنا لیں گے, بن جائے گا, ظاہر ہے وہ جوائنٹ سیشن بلا کے اس میں اپروو کرا کے وہ ہو جائے گا. لیکن صدر صاحب نے اپنی طرف سے کہا کہ میں ایک چیز کو غلط سمجھتا ہوں, میں اس پہ اپنے دستخط اس میں میں اس گناہ میں میں شامل نہیں ہونا چاہتا, تو وہ بھی ریجیکٹ ہو گیا. اس سے پہلے انہوں نے ایک اور بل پیش کیا تھا اس کا, ہم سے اوورسیز پاکستانیوں سے جو ووٹ کھا کے انہوں نے چھینا, اور وہ ای وی ایم کا, وہ بھی صدر صاحب نے سائن نہیں کیا. اس کا مطلب یہ ہے کہ آپ کی گورنمنٹ جو بھی کام کرتی ہے کہیں نہ کہیں سے اس کی کمزور ہونے کے یا اس کے انلیجٹ ہونے کے ثبوت اکٹھے ہوتے جا رہے ہیں, اور وہ ثبوت پھر جب عمران خان کہتا ہے قوم کو کہ باہر نکل آئیں تو لوگ نکل آتے ہیں باہر. اب لوگ تبصرہ کر رہے ہیں جی لوگ کم نکلے ہیں زیادہ نکلے ہیں, اور بھائی نکلے تو ہیں نا, اس گرمی میں اگر کوئی نکالنے میں کامیاب ہو جائے, یہ جانتے بوجھتے ہوئے کہ ایک پولیٹیکل پارٹی کی مین لیڈرشپ پہ 13-13 پرچے ہوئے ہوئے ہیں, اور ان میں اینٹی ٹیررسٹ اے ٹی سی کے اینٹی ٹیررسٹ کورٹ کے مقدمے ہیں. مقدمے کن لوگوں پہ ہیں؟ ڈاکٹر یاسمین راشد جیسے بندوں پہ جنہوں نے زندگی میں شاید کہیں کوئی چڑیا بھی نہیں ماری ہوگی. اب ان پہ اگر آپ اینٹی ٹیررسٹ کا کیس کریں گے, اور اگر آپ حماد اظہر جیسے شریف آدمی پہ اگر کریں گے, حماد اظہر کے والد میاں اظہر اس دور میں جب لٹرلی 90 کی سیاست ہو رہی تھی, جب ایک دوسرے پہ کیچڑ دبا کے اچھالا جا رہا تھا, اس دور میں بھی اس بندے نے نیک نامی کمائی میاں اظہر نے, اور حماد اظہر واقعی جب بولتا ہے بات کرتا ہے تو لگتا ہے کہ میاں اظہر کا بیٹا ہے. اب حماد اظہر پہ بھی آپ نے کر دیا. شفقت محمود انتہائی کمزور آدمی, پی ٹی آئی کا شاید کمزور ترین پنجاب کا پریزیڈنٹ شفقت محمود ہے, کسی پروونس کا شفقت محمود جو ڈی سی رہا ہے, بیوروکریٹ ہے, اور وزیر تعلیم رہا پچھلی گورنمنٹ میں, اونچی آواز میں بول بھی نہیں سکتا, اس پہ آپ اے ٹی سی پہ پرچہ کر دیتے ہیں. تو یہ ساری چیزیں ہونے کے باوجود اگر پھر بھی لوگ نکل رہے ہیں عمران کے کہنے پہ باہر, تو وہ عمران کے کہنے پہ نہیں نکل رہے, وہ مہنگائی سے تنگ ہیں اس لیے نکل رہے ہیں. تو اوور آل لیجیٹیمیسی تو ان کے پاس ہے کوئی نہیں. اوپر سے پھر اپنے ان کے دستگیر غلام خرم دستگیر نے جو ایک سٹیٹمنٹ دے دی, آپ نے بھی دیکھی ہوگی, ہمارے سارا پروگرام دیکھنے اور سننے والوں نے بھی دیکھی ہوگی, جو خرم دستگیر صاحب نے کہا کہ اگر عمران خان کو نہ ہٹایا جاتا تو اس کے یہ پلان تھے, اور پلان نمبر ون اس کا یہ تھا کہ وہ ہم سب کو اندر کرتا, ہمارے خلاف کرپشن کے کیسز وہ بناتا. اس کا مطلب ہے کہ آپ کرپشن کے کیسز سے بچنے کے لیے آپ نے یہ سارا کچھ کیا.
کنفیشن ہو گیا اس کا,
کنفیشن ہو گیا. پھر اب دیکھیں پنجاب میں یا مرکز میں تو چلیں جی, پی ٹی آئی ورسز نون لیگ لڑائی ہو رہی ہے, بلوچستان میں کیا ہو رہا ہے, وہاں کیوں نہیں بجٹ پاس ہو رہا. تو ہم پورا پاکستان جہاں کہیں بھی آپ جائیں ہر جگہ ہمیں کوئی کہیں کوئی سالڈ گورنمنٹ نہیں ملتی. کے پی کے میں 2/3 میجارٹی ہے پی ٹی آئی والوں کے پاس, لیکن آج وہاں پی ٹی آئی کے جو ٹیچرز ہیں وہ بنی گالا کے سامنے مظاہرہ کیا انہوں نے. پی ٹی آئی کے لوگوں نے علی محمد خان اور مراد سعید نے ان سے کامیاب مذاکرات کر کے انہیں واپس بھیج دیا ہے پشاور, اور کل وہ چیف منسٹر سے شاید مل کے اپنے معاملات طے کریں گے. اور پی ٹی آئی کے لیڈران نے تسلیم کیا ہے کہ ان کے مطالبات میں جان ہے اور وہ مطالبات ان کے مانے جانے چاہیے, انہوں نے واپس بھیجا ہے. لیکن لوگ مطمئن تو نہیں ہے نا, کہیں بھی کسی پروونس میں لوگ مطمئن نہیں ہیں. سندھ میں آپ چلے جائیں, بظاہر ایم کیو ایم کا اور پیپلز پارٹی کا اتحاد ہو گیا ہے, لیکن وہ نہیں مطمئن. وہ جو ایڈمنسٹریٹر مانگنا چاہتے ہیں وہ انہیں نہیں دیے گئے, جو ان کے ساتھ وعدے کیے گئے ہیں وہ وعدے پورے نہیں ہوئے ان کے. پھر وہاں الیکشن ہوا ایک بڑا تاریخی پچھلے ہفتے, آپ نے دیکھا 65 ووٹوں سے ایک بندہ جیت گیا. کس طرح جیتا, آخری ٹائم پہ دو حلقوں کا الیکشن کا ریزلٹ روک کے تو وہ 65 ووٹوں سے جیتا.
اس بندے کا ریکارڈ اچھا نہیں,
اور اس 440 ووٹ وہاں ریجیکٹ ہوئے وہاں آخری 3-4 حلقوں میں کیے گئے. آج فیفن کی رپورٹ آ گئی ہے کہ بڑے پیمانے پر جو ہے بے قاعدگیاں کی گئی ہیں. دھاندلی انہوں نے نہیں کہا, لیکن انہوں نے کہا بے قاعدگیوں کی رپورٹ ہیں. ایک بندہ وہاں قتل ہو گیا ہے اسی میں. اور پھر آپ ایک ٹی ایل پی, ایک نیا فینومینا سامنے آ رہا ہے. ادھر سے ہماری تازہ ترین خبر جو ہے, ہمارے اپنے طاہر القادری صاحب 18 جون کو چلے گئے, یہاں سے روانہ ہو گئے. طاہر القادری صاحب کا پروگرام بھی یہاں, بہت سارے ان کے ماننے چاہنے والے جاننے والے پروگرام سن رہے ہوں گے, ان سے بھی آن ایئر میں گلہ کر رہا ہوں کہ طاہر القادری صاحب نے اگر انہیں اپنے لوکل میڈیا جو کینیڈا میں پاکستانی میڈیا ہے, ہم جیسے لوگ ہیں, اگر ان کے ساتھ ان کی یا ان پہ ٹرسٹ کرتے تو شاید وہ جو بات مجیب الرحمان شامی صاحب اور اجمل جامی کے سامنے رکھنا چاہتے تھے اور وہاں جو ان کی عزت افزائی ہوئی, شاید وہ اس عزت افزائی, میں انورٹڈ کامز میں عزت افزائی کہہ رہا ہوں, وہ اس سے بچ سکتے تھے. اگر وہ ہم لوگوں سے بات شیئر کر لیتے جانے سے پہلے, شاید ہم انہیں بہتر کوریج بھی دے دیتے. پاکستان کا میڈیا طاہر القادری صاحب کو اس طرح وارم ویلکم نہیں کر رہا جس طرح طاہر القادری صاحب ایکسپیکٹ کر رہے تھے. طاہر القادری صاحب نے جب یہ ان کے 8 پورے ہو گئے اس کے ماڈل ٹاؤن والے تھانے کے, پورے پاکستان میں انہوں نے مظاہرے کیے, لیکن پاکستانی میڈیا نے ان کا ٹوٹل بلیک آؤٹ کیا. تو طاہر القادری صاحب پہلی بات تو یہ ہے کہ وہ جاتے ہیں, اس وقت جاتے ہیں جب انہیں کہیں سے کوئی اشارہ ملتا ہے یا واقعی وہ سمجھتے ہیں کہ اب یہ ٹائم ہے, میں جاتا ہوں, میں وہاں جا کے بات کرتا ہوں ماڈل ٹاؤن کے جو لوگ جن کے ساتھ زیادتی ہوئی ہے. لیکن طاہر القادری صاحب کو کانٹینیوس ایک اس پہ پریشر رکھنا چاہیے تھا. اگر عمران خان کی گورنمنٹ میں بھی آپ ایک اپنا پرابلم سالو نہیں کرا سکے تو آپ تو گورنمنٹ ہی ان کی ہے, جن میں شہباز شریف صاحب بھی نامزد ہیں ماڈل ٹاؤن کیس میں, شہباز شریف صاحب کے وزیر داخلہ رانا ثناء اللہ صاحب بھی نامزد ہیں, شہباز شریف صاحب کے پرنسپل سیکرٹری جو اس وقت حکومت پاکستان چلا رہے ہیں ڈاکٹر توقیر شاہ, ہی واز دا پرسنل اسٹاف آفیسر ایٹ دیٹ ٹائم. اور جب ماڈل ٹاؤن پہ حملہ ہو رہا تھا تو ڈاکٹر توقیر شاہ فون اٹینڈ کر رہے تھے. ڈاکٹر توقیر شاہ شہباز شریف کی انسٹرکشن آگے لاہور پولیس کو پاس آن کر رہے تھے اور ان پہ وہ نامزد ملزم ہیں. اور پھر جب کیس اس وقت پریشر بڑا تھا تو انہوں نے ڈاکٹر توقیر شاہ کو پاکستان سے بھگا دیا تھا اور اسے ورلڈ اکنامک اس میں ورلڈ بینک میں جو پاکستان کی ایگزیکٹو ڈائریکٹر کی پوسٹ ہوتی ہے کوٹا پہ جو ملتی ہے ہر کنٹری کو بڑے کنٹری کو, اس پہ ڈاکٹر توقیر شاہ کو ڈپلومیٹک اس کے ساتھ جھنڈے والی کار میں 22 گریڈ میں ایگزیکٹو ڈائریکٹر ورلڈ بینک بھیج دیا گیا تھا. اب گورنمنٹ واپس آئی ہے شہباز شریف صاحب کو تو اسے واپس بلا لیا گیا ہے اور اپنے ساتھ پرنسپل سیکرٹری ہے, پوری گورنمنٹ وہ چلا رہا ہے اور وہ ماڈل ٹاؤن میں مطلوب ہے.
ویری سیڈ سر. میں تھوڑا سا آپ کی پوری بات چیت میں ٹی ایل پی نے جو اپنا نمائندہ رکھا تھا
جی,
اس کی ہسٹری یعنی پاکستان کس سمت میں جا رہا ہے کہ جب کینڈیڈیٹ کو اپوائنٹ کیا جاتا ہے یا کہیں نامنیٹ کیا جاتا ہے تو اس کا پاسٹ بڑا کلیئر ہوتا ہے, تو ٹی ایل پی کا جو نامزد بندہ ہے سنا ہے اس کی پاسٹ اتنا کلیئر نہیں ہے.
اصل بات یہ ہے نا کہ ہمارے لوگوں کو, ہمارے حکمرانوں کو, ہماری منسٹریز کو, ہمارے ڈپارٹمنٹس کو, ہمارے اداروں کو اس طرح کے جو مسائل ہوتے ہیں شدت پسند عناصر, چاہے وہ کسی پولیٹیکل پارٹی میں ہوں, چاہے وہ کسی ریلیجیس گروپ میں ہوں, چاہے وہ کسی रीजनल ग्रुप में हों चाहे वो किसी लसानी पार्टी में हों, उन पे इतनी कड़ी नजर रखनी चाहिए और बगैर किसी तफरीक के उनके खिलाफ सख्त तरीन इकदाम करने चाहिए। और हमारे पाकिस्तान की अवाम को भी इन मामलात में जज्बाती नहीं होना चाहिए, क्योंकि पाकिस्तान है तो हमारे सारे सिलसिले भी चलते रहेंगे, हमारी पॉलिटिकल पार्टीज भी चलती रहेंगी, हमारी सियासी पार्टीज, समाजी पार्टीज, हमारी मजहबी रिलीजियस ग्रुप सब कुछ चलता रहेगा। लेकिन खुदा ना करे, अल्लाह ना करे, अगर कोई पाकिस्तान को नुकसान हुआ तो फिर ये क्या, कहां जाके टीएलपी काम करेगी और कहां ये बाकी लश्कर तैयबा, लश्कर अहरार और हरकत अल अंसार और ये कहां जाके सारा कुछ करेंगे, कुछ कहीं नहीं कर सकते।
आपकी बात से दो बातें मेरे दिमाग में आई और उसके बाद हम कॉल्स लेंगे। मैं दो सवालों को एड्रेस करना चाहती हूँ। पहली बात तो जो ये है कि जो राव नवाज साहब हैं, राव अनवार ने जो बयान दिया है और आज करामतुल्लाह गौरी साहब भी थे, उन्होंने बड़े क्लियर वर्ड्स में कहा कि बेनजीर साहिबा के भाई के का खून भी राव अनवार के हाथ में, ही वॉज राइट मैन ऑफ जनाब जरदारी साहब, जो उन्होंने बयान दिया है तो ये तो बड़ी जबरदस्त खतरे की घंटी बजी। अब जब हम कोई भी पाकिस्तान में आला पोजीशन के ऊपर जाते हैं या किसी भी पोजीशन पर जाते हैं तो हम ओथ लेते हैं कि मैं इस मुल्क के साथ सिंसियर होऊंगा, यहाँ के राज सीगाए राज में रखूंगा, यानी क्लासिफाइड इंफॉर्मेशन को संभाल के रखूंगा। आपके चीफ जस्टिस ने भी ओथ लिया हुआ है, आपके प्राइम मिनिस्टर ने भी ओथ लिया हुआ है, आपकी जो IMF है, फाइनेंशियल एक्शन टास्क फोर्स है, उसको भी पता है कि पाकिस्तान में गवर्नमेंट में जो लोग हैं इनके ऊपर कौन कौन से मुकदमे हैं और अगर ये आए हैं अंदर खाते तो सबको पता है ना, तो ये अपनी अपनी फाइल्स को क्लियर करने और रिकॉर्ड्स को जलाने के लिए आए हैं। अब आर्मी क्यों नहीं हरकत में आ रही, यानी व्हाट इज द प्रॉब्लम दैट दे आर न्यूट्रल ऑन वन साइड, दे आर कॉम्प्रोमाइजिंग विद अमेरिका और ऑन द अदर साइड हमारे जनरल साहब जो थे वो चाइना गए हुए थे। अब मेरे इन तीन चार सवालों का आप इकट्ठा जवाब दें, उसके बाद हम कॉल करेंगे।
हमारी आर्मी जो है, पाकिस्तान की आर्मी हिस्ट्री में शायद इतनी बुरी तरह एक्सपोज कभी नहीं हुई जितनी अब हुई है। मैंने एक बहुत अरसा पहले जब ये मियां नवाज शरीफ साहब नए लंदन गए थे और वहां जाके इन्होंने अपने गुजरांवाला के एक जलसे में खिताब करते हुए अपनी एक स्पीच में 14 दफा DGISI और आर्मी चीफ का नाम लेके उनकी तनकीद की थी, तो उस वक्त हमारे लोग बड़े जज्बाती हो गए और उन्होंने कहा जी वाह मियां साहब छा गए, मियां साहब ने ये कर दिया वो कर दिया। मैंने उस वक्त लिखा था, मैंने कहा था कि ये सिविल सुप्रीमेसी की जो जंग है मुझे मियां साहब से कोई तवक्को नहीं है, क्योंकि ये बाजू मेरे आजमाए हुए हैं, हमें पता है कि मियां साहब ये जो प्रेशर डाल रहे हैं ये किस वजह से डाल रहे हैं, थोड़ी सी इन्हें कहीं से गुंजाइश मिलेगी तो ये फौरन फिर जाके उनके पांव पड़ जाएंगे। और मैंने उसी वक्त ये भी कहा था कि मुझे लगता है कि सिविल सुप्रीमेसी की आखिरी जंग जो है वो शायद इमरान खान को लड़नी पड़े। आप देखें सूरत हाल यही बन चुकी है कि इमरान खान के एक एक इंटरव्यू पे आप बेशक उस पर जो मर्जी है दुनिया जान की बातें उससे करवा लें, लोगों की नजर होती है कि ये आर्मी के मामले में अब क्या बात मुंह से निकलती है इसके, और इस हद तक वो इमरान खान की सिचुएशन में बुखला गई है हमारी इस्टेब्लिशमेंट के DGISPR जो है अपने जनरल इफ्तिखार बाबर साहब, उन्हें बाकायदा बार बार आके ये वजाहत करनी पड़ रही है कि साजिश नहीं हुई मुदाखलत हुई है। अब साजिश और मुदाखलत में वजाहत करने वालों ने कर दिया कि साजिश पहले होती है तो मुदाखलत होती है, मुदाखलत डायरेक्ट इतनी आसानी से नहीं होती, पहले प्लान करना पड़ता है और इस प्लान नेगेटिव हो तो उसको साजिश ही कहते हैं। लेकिन साजिश के लफ्ज से क्यों लोग भाग रहे हैं, पिछले ये अपोजिशन PDM वाले क्यों भागते हैं और आर्मी क्यों नहीं ये इल्जाम लेने के लिए तैयार क्या साजिश हुई है या नहीं हुई, क्योंकि जब साजिश प्रूव हो जाए तो वो साजिशी भी होते हैं और साजिश सिटिंग गवर्नमेंट के खिलाफ हुकूमत पाकिस्तान के खिलाफ किसी किस्म की कॉन्स्पेरेसी करना वो अंडर जो है कानून के तहत वो काबिल गिरफ्त है, कोर्ट से भाग रहे हैं। मुदाखलत की कहीं कोई हमारे लॉ में कहीं किसी जगह कोई डेफिनेशन नहीं है कि मुदाखलत किसी ने की है तो उसका क्या होगा, उसका कोई सजा वजा नहीं है, तो इसलिए कहते हैं ठीक है मुदाखलत कबूल है, सजा साजिश ना कहें और बार बार यही कह रहे हैं। अब अगर यहाँ इस वक्त इन्होंने इस सिचुएशन को संभाला ना दिया, नए इलेक्शन अनाउंस करके, यकीन माने इमरान खान ज्यादा अरसा तक मुंह बंद नहीं रखेगा, शायद इसे मुंह खोलना पड़ जाए और ये जब मुंह खोलेगा तो नुकसान हमारे इदारों का होगा और बहुत बड़ा नुकसान होगा, थोड़ा नुकसान नहीं होगा, पहले ही बहुत कुछ हो चुका है। अब फॉर एग्जाम्पल लोग कहते हैं कि वो अपना वो ना पाकिस्तान का ना बेल्जियम का, आपने देखा होगा कल परसों एक जो है वो ہیش ٹیگ چل رہا تھا. اب یہ کوئی بات ہے کرنے والی کہ ایک ہمارا سٹنگ آرمی چیف اس کے بارے میں اس طرح کے ہیش ٹیگ جو ہے وہ چلے؟ یہ توہین ہے ہماری, ہم سب کی. ہم سارے پاکستان آرمی کی اتنی عزت کرتے ہیں, سلوٹ کرتے ہیں اور دل سے عزت کرتے ہیں. ہم ہی نہیں, ہمارے چھوٹے چھوٹے بچے پاکستان کے جو ہے وہ پاکستان آرمی کا کہیں سے کنوائے گزر رہا ہو تو لوگ کھڑے ہو کے سلوٹ کرتے ہیں انہیں. اور آج بھی پاکستان آرمی کی دل میں عزت ہے لوگوں کی, اور کیوں نہ ہو, کیونکہ وہ ہمارے محافظ ہیں. اور ہمیں اگر انڈیا جیسا ایک جوائنٹ نیکسٹ ڈور نیبر ہے ہمارے ساتھ, اور انٹرنیشنل پالیٹکس میں امریکہ ہمارے جو ہے وہ تیا پانچے کرنا چاہتا ہے, چائنا جو ہے وہ گوادر تک پہنچ کے اپنا دوست ہے لیکن اس کے اپنے ایک مفاد ہیں اس کے, رشیا ہے, ایران ہے, افغانستان ہے, وی آر ان سو مینی ٹربل. اس کے باوجود اگر ہمیں کہیں سیو کرنے کی امید ہے کہ ہمیں کوئی ادارہ بچا لے گا اللہ نہ کرے کسی مشکل وقت میں, تو وہ پاکستان آرمی ہے. اب اگر پاکستان آرمی کے کسی ایک بندے, دو یا تین چار بندوں کے کسی غلط ایک منصوبے سے, غلط پلان سے, ایک غلط فیصلے کی وجہ سے ادارے کو نقصان ہو رہا ہے, اور ادارے کا نقصان پاکستان کا نقصان ہے, تو جتنا بھی اس ڈیمیج کو کنٹرول کرنے کے لیے کوئی پریکٹیکل سٹیپ نہیں لیں گے اس وقت تک سچویشن ٹھیک نہیں ہوگی. آج الیکشن اناؤنس ہو جائیں, بلوچستان میں جو انریسٹلیسنس ہے وہ بھی رک جائے, پنجاب میں جو کچھ ہو رہا ہے وہ بھی رک جائے, اور سندھ میں جو کچھ ہے وہ بھی رک جائے, کیونکہ ایم کیو ایم کو بھی اپنا راستہ پتہ چل جائے کہ ہم نے آگے الیکشن میں جانا ہے, پیپلز پارٹی کو بھی پتہ چل جائے کہ ہم نے فریش مینڈیٹ لینا ہے, اگر دوبارہ ہمیں گورنمنٹ ملے گی سندھ کی تو ملے گی, نہیں ملے گی تو نہیں ملے گی. فیڈرل میں جو ہے وہ تو نظر ہی آ رہا ہے آپ کو کہ ایک ایک سیٹ پہ یہاں آپ لڑائی ہے. فار ایگزامپل اقبال محمد علی خان جو ایم کیو ایم کے فوت ہو گئے کراچی میں 40 میں, اگر ان کا بیٹا اگر نہ جیتتا تو آج شہباز شریف کا ایک اور نمبر کم ہو جاتا. تو اوپر تو نمبر ہے ہی کوئی نہیں. پھر انٹرنیشنلی جہاں جہاں ہمارے جا رہے ہیں وزیر خارجہ صاحب بلاول صاحب, شکر ہے کہ ان کی وزیر مملکت بھی پیپلز پارٹی کی ہیں, تھوڑا بہت ان کا تال میل آپس میں ملتا ہے. اگر نیچے پی ایم ایل این کے کوئی منسٹر ہوتے اور اوپر پیپلز پارٹی کے منسٹر ہوتے تو آج تک آپ دیکھتے کہ یہ تین چار ہفتوں میں پتہ نہیں کتنی ان کی کنٹروورسیز آپس میں بن چکی ہوتی. آج احسن اقبال صاحب نے یہاں تک کہہ دیا ہے, آپا نثار فاطمہ جس کا ایک نام تھا جو مجلس شورا کی رکن تھی جماعت اسلامی کی, ساری زندگی اس نے پردے سے باہر کسی نے اسے نہیں دیکھا, آپا نثار فاطمہ کا بیٹا احسن اقبال آج بیان دے رہا ہے کہ جی کرپشن سے لوگ ترقی کرتے ہیں, کرپشن تھی تو انڈیا نے بھی ترقی کر لی, کرپشن سے بنگلہ دیش نے بھی ترقی کر لی, ہم نے ترقی نہیں کی تو ہمارا کیا ہے. اب احسن اقبال جیسے بندے جس کی زندگی جماعت اسلامی میں گزری ہے اور جس کے بارے میں ایک تاثر ہے کہ انتہائی شریف النفس آدمی ہے, اگر اس کے لیے کرپشن ایشو نہیں ہے تو پھر زرداری صاحب کے لیے اور شرجیل میمن کے لیے اور ڈاکٹر عاصم کے لیے تو بالکل ہی مسئلہ نہیں ہے یہ کرپشن.
ویری سیڈ, ویری سیڈ.
ویسے ایک بات بتا دوں میں, ابھی کالز بھی لیں گے 4166201778. جتنی باتیں آئی ایم ایف کی طرف سے ہوئی ہیں نا فیاض, میں یہ سمجھتا ہوں کہ یہ ساری بولنے والی باتیں ایونچولی ود ان اے ویک آئی ایم ایف نے ان کو $6 بلین دینا ہے.
نہیں, آئی ایم ایف نے دینے ہیں پیسے, لیکن آپ چونکہ ایک کمزور وکٹ پہ ہیں اس لیے وہ آپ سے وہ چیزیں بھی منوا لیں گے جن کا آپ نے عام آدمی نے سوچا بھی نہیں ہوگا. مفتا اسماعیل کو تو پتا ہے کہ کیا کیا چیزیں ٹیبل پہ پڑی ہیں اور کیا کیا ہم نے ماننی ہے,
مگر
کمزور ہے, ریپرزینٹ کرنے والا کمزور ہے, پرائم منسٹر کمزور ہے, آپ کی اکانومی ڈے بائی ڈے آپ لوز کر رہے ہیں منی, آپ کے فارن ایکسچینج ریزروز آپ کے کم ہو رہے ہیں, تو آٹومیٹیکلی اس کا فائدہ اٹھانے والے اٹھائیں گے, اور ان کا تو کوئی کام ہی نہیں ہے. کیا وہ فائدہ اٹھانے کے لیے نہیں ہے آئی ایم ایف؟ اور آئی ایم ایف کے وہاں جو آفیشلز بیٹھے ہوئے ہیں انہوں نے اپنی بکس میں بھی اپنی کارکردگی دکھانی ہوتی ہے. وہ جب اپنے بورڈ آف ایگزیکٹو, ان کا جو ڈائریکٹر ایگزیکٹو بورڈ آف ڈائریکٹرز ہوتا ہے, اس کے سامنے جب ڈفرینٹ کنٹریز کی فائلز رکھتے ہیں تو وہاں انہوں نے اپنی اچیومنٹ دیکھیں, ہم پاکستان گورنمنٹ کو ہم نے اتنے پیسے دیے ہیں لیکن ان ٹرمز اینڈ کنڈیشنز پہ ہم نے انہیں دیے ہیں, ہم نے انہیں بالکل سکرو کر دیا ہے, ٹائٹ کر دیا ہے ان کو, تو وہ ان کی بھی ایفیشنسی ہے نا. اگر مفتا اسماعیل صاحب کو اچھی ٹرمز اینڈ کنڈیشن سے ان سے $6 بلین لے کے آئے تو مفتا اسماعیل صاحب ہمیں بتائیں گے کہ ہم نے یہ کر لیا ہے, لیکن سچویشن یہاں ادروائز ہے. آئی ایم ایف کے لوگ جو ان کے ساتھ ٹاکس کر رہے ہیں وہ وننگ پوزیشن میں ہیں, مفتا اسماعیل صاحب وننگ پوزیشن میں نہیں ہیں.
بہت شکریہ فیاض بھائی. آئی ہیو گیون آن گیون اپ آن پاکستان پالیٹکس. میں جیو پالیٹکس کو پھر بھی دیکھ لیتی ہوں, بٹ انفارچونیٹلی امریکہ کی جو سینئر مینجمنٹس ہیں یا سینئر لوگ ہیں, بڑی دفعہ یہ کنفیشن ہو بھی چکا ہے کہ دنیا کے بہت سے ملکوں کی رجیم کو انہوں نے اپنی مرضی اور مقاصد کے لحاظ سے تبدیل کیا, اور پاکستان میں تو ہمارے پالیٹیشینس کمپرومائزرز ہیں, اس میں کوئی شک نہیں. اگر اگر میں تھوڑا سا پیچھے کی طرف ہٹتی ہوں, یہ سازش کا ذکر آرمی کر رہی ہے, مداخلت کا ذکر کر رہی ہے, مگر میرا خیال ہے ایک محب وطن کے لیے سازش اور مداخلت دونوں ایک ہی بات ہے, ٹو یوز سمبڈی فار دیئر پرسنل ریزن. ترکی میں جب باقاعدہ کو ہو گیا تھا, آرمی آ گئی تھی, فوج آ گئی تھی, ٹینک آ گئے تھے, مگر قوم نے رزسٹ کیا تھا. اور آپ کو پتہ ہی ہے کہ وہاں کی جو اپوزیشن کے لیڈر ہیں وہ امریکہ میں موجود ہیں. وہ ریجیم چینج بھی اگر ہوتا تو اس کے پیچھے ایک سپر پاور تھی. مگر مجھے وہ اس وقت کی نیوز کی خبریں یاد ہیں کہ لوگ ٹینکوں کے آگے لیٹ گئے تھے, الٹیمیٹلی فیل ہو گیا تھا, یعنی آرمی ٹک اوور مگر عوام نے فیل کر دیا تھا. ڈو یو تھنک کہ پاکستان کی قوم میں اتنی اسٹرینتھ ہے کہ اب وہ آرمی کے سامنے نکل کے آ جائے اور ان کے غلط فیصلے کا احساس دلا سکے؟
اچھا, دو کنٹریز ہیں نا, پاکستان اور ٹرکی, ڈفرینٹ کنٹریز ہیں, ڈفرینٹ لوگوں کا کلچر ہے. ٹرکی والے تو کلیم کرتے ہیں نا کہ ہم یورپین ہیں, یورپین انہیں ماننے کے لیے تیار نہیں ہیں, لیکن دے آر 50-50, لائک آپ کہہ سکتے ہیں کہ وہ آدھے آدھے یورپین ہیں ٹرکی والے. اگر آپ ٹرکی میں جائیں تو آپ کو فیل ہوتا ہے کہ آپ واقعی
یورپ میں آ گئے,
کے دروازے پہ پہنچ چکے ہیں آپ, تو آپ فیل کرتے ہیں کہ آپ یورپ کے دروازے پہ ہیں. اور اگر وہ ہے تو ظاہر ہے اس قوم میں کچھ چیزیں بھی اس طرح کی آ گئی ہوں گی. ہم اس سے کوسوں دور ہیں, اس ساری سچویشن سے. ہم خواب تو دیکھ سکتے ہیں کہ ہمارے لوگ اس طرح ٹینکوں کے سامنے لیٹ جائیں, لیکن شاید ہمارے لوگ اس طرح ابھی تیار نہیں ہیں. لیکن آن دی ادر سائڈ آف دیٹ اسٹوری, ہمارے ڈفرینٹ سچویشن ہے, تو ہمارے لوگ ٹینکوں کے آگے لیٹیں گے بھی ڈفرینٹ طریقے سے. فار ایگزامپل, اس وقت پاکستان, اگر عمران خان آپ کو یاد ہوگا جب اس نے پچھلی دفعہ کال دی تھی اور اس نے کہا تھا کہ اسلام آباد آئے سارے لوگ, اور اس نے ایک فکرہ یہ کہا تھا کہ مجھے پتا ہے کہ آرمی کے لوگوں سے کے گھروں سے بھی لوگ آئیں گے, اور اس نے کہا کہ ججز کے گھروں سے بھی لوگ آئیں گے. یہ عمران خان ایسے ہی کوئی مطلب ہے,
اور سر پہنچے بھی تھے آرمی کے, بہت سارے ایکسٹرنلز پہنچے تھے وہاں پہ.
نہیں, اس کا اس کے پاس انفارمیشن تھی کہ سٹنگ آرمی کے جو لوگ ہیں, آرمی کے افسران ہیں, ان کے بیویاں بچے جو ہیں وہ بھی میرے ساتھ ہیں, وہاں سے بھی لوگ آئیں گے. اور جرنیلوں کے گھروں سے بھی اس کے پاس, ججز کے گھروں سے بھی عمران کے پاس رپورٹس تھیں کہ وہاں سے بھی آئیں گے. اور دوسری بات یہ ہے کہ آج کل آپ کو پتا ہے سوشل میڈیا ہے, ہر بندے نے سوشل میڈیا پہ اپنا اکاؤنٹ بنایا ہوا ہے. ہم آپ کو اندازہ نہیں ہے کہ سوشل میڈیا پہ جو لوگ ہیں, کون سا محمد اسلم جو ہے اور کون سا محمد فیصل جو ہے, وہ کس جرنل کا بھتیجا ہے اور کس کا بھانجا ہے, نو بڈی نوز. اگر کوئی باقاعدہ اس پہ ریسرچ بیٹھ کے کرے, اور آئی ایس آئی اور ایم آئی اور اس طرح کے آئی بی اور اس طرح کے جو ادارے ہیں, سی آئی اے وغیرہ, وہ تو بیٹھ کے کر رہے ہوتے ہوں گے, کہ ان کو تو پتا ہوتا ہے کنیکشن کس کے کدھر ہیں, کون کیا ہے.
صحیح.
تو وہاں سے رپورٹس آپ کو ان کو ملتی ہیں کہ لوگ واقعی وہ ہیں. تو اس لیے عمران خان کو, فار ایگزامپل, عمران خان کو اس دن کہا گیا تھا, میسج دیا گیا تھا کہ آپ چلے جاؤ گھر, تو وہ کہیں سے اسے میسج آیا تو تب
بہت
گیا تھا نا.
بہت شکریہ. ایک کالر ہمارے ساتھ ہیں, مگر پاکستان کے لوگوں کو مجھے لگتا ہے بے وقوف بنانے کا ایک معاملہ عام آدمی کو چل رہا ہے. آج اسرائیل کا ایک اخبار ہے عرید, وہاں پہ وہاں کے ایک جرنلسٹ نے پاکستان کے جرنلسٹ کے حوالے سے ایک آرٹیکل چھاپا ہے, جس کے بیچ میں لکھا ہے کہ پاکستان اور اسرائیل کے سفارتی تعلقات اب ناگزیر ہو گئے ہیں. حالانکہ پچھلے دنوں جو یہ گورنمنٹ آئی تھی تو ایک طائفہ وہاں پہنچا تھا, جس میں جناب پی ٹی وی والے بندے کو فائر کر دیا گیا تھا. مطلب وائی ڈو دے پلے ود دا پیپل مائنڈ؟ اور اس کا بھی جواب دے دیں اور کالر کو بھی کہتے ہیں تو میں لے لیتی ہوں.
لے لیں کالر کو.
جی السلام علیکم. جی ہلو.
ہلو السلام علیکم.
آپ بات کیجیے گا, اپنا نام بتائیے اور سوال کیجیے.
جی فہیم نام ہے میرا, میں ٹورنٹو جی ٹی ایریا میں ہوں. سوال میرا یہ ہے کہ ابھی میں سن رہا تھا, رینڈملی میں نے ریڈیو آن کیا تو فوج کے بارے میں کہہ رہے تھے حضرت جس صاحب اسپیکر ہیں, آئی ڈونٹ نو فیاض,
فیاض ویلانا صاحب.
اوکے فیاض ویلانا صاحب. تو میں الحمدللہ پاکستانی جو ہے وہ فوج سے بہت محبت کرتے ہیں, اور بچپن سے جب سے ریز ہوئے اور اب تک. ایک بات یہ کہ فوج کا جو محبت کا ہے وہ طریقہ کار اب بدل جانا چاہیے. اس کا ریزن یہ ہے کہ فوج کے جو چیفس ہیں بہت عرصے سے قوم کو بیوقوف بنا رہے ہیں, عام لوگوں کی شہدا کی, اور اس لیے جو سپاہی ہیں, میرے بھائی میرے بزرگ بہت سارے لوگ اس پہ سے ہیں, شہید ہو گئے ہیں, کچھ بارڈر پہ لڑتے ہیں, میرے دل میں ان کے لیے عزت میرے اپنی عزت سے کہیں زیادہ عزت ہے ان کی. اچھا ان جو آرمی چیف ہیں یہ چند آرمی کے جو 10-12 جنرل لے کر بیٹھے ہوئے ہوتے ہیں یا پوری قوم کی عزت نفس سے عزت سے اور پوری قوم کی مورال سے کھیل رہے ہیں, کیا ان کو کوئی کچھ روکنے ٹوکنے والا نہیں؟ اگر آپ 10 میں سے صرف 2 جنرل اگر کرپٹ ہیں جن میں سے ایک باجوا اگر ہم کہہ رہے ہیں, مجھے نہیں پتا مگر لگ تو ایسی رہا کہ وہ اس نے ہی سارا کھیل کھیلا ہے, تو اگر تو ہے تو کوئی کچھ کہنے والا نہیں ہے کیا ان کے اندر کوئی سیلف کوئی چیک کرنے چیک اینڈ بیلنس
چیک اینڈ بیلنس
ایک آدمی جو ہے وہ حرف آخر بنا ہوا ہے, اللہ بنا خدا بنا ہوا ہے, نعوذ باللہ ثم نعوذ باللہ, کیا اس کو کوئی پکڑنے والا نہیں ہے؟ 1,550 ارب ڈالر کا بجٹ اس کے لیے لیا ہے, خوشی خوشی لیا ہے, نئی گورنمنٹ نے دیا ہے, اور 6 ارب ڈالر تعلیم کے لیے, 12 ارب ڈالر ڈالر 12 ارب روپے جو ہے صرف 12 ارب روپے تعلیم صحت کے لیے, 6 ارب تعلیم کے لیے. اس جنرل کو نظر نہیں آتا ہے کہ یہ کیا کر رہا ہے, پوری قوم سے کیا کھیل تماشا کر رہا ہے؟ کوئی کہنے والا ہے اس کو؟ صرف ایک آدمی, صرف دو آدمی, ایک انہوں نے ڈی جی آئی ایس پی آر جو کہ اپنے ریٹائرمنٹ کی عمر میں ہے اور وہ ذلت اٹھانے کے لیے آیا ہوا بےچارا, میں تو اس کو کچھ کہہ بھی نہیں سکتا. سوری میں میرا یہی اور رہے گی بات کی بات. الحمدللہ پاکستان اور فوج میرے لیے میری جان اور میری عزت سے زیادہ اہم ہے,
مگر اس وقت ڈیسیجن غلط ہو رہے ہیں. جی فہیم بھائی, جی فہیم صاحب کی کال کو فیاض صاحب.
جی 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 فہیم صاحب نے بہت اچھی بات کی, اور یہ دیکھیں کہ اب ہمارے لوگوں میں اویئرنیس تو پہلے بھی تھی لیکن اب لوگ بولنا شروع ہو گئے ہیں, اور بولتے ہیں تو فیل ہوتا ہے کہ یہ واقعی دل سے بول رہے ہیں. اب یہ فہیم صاحب, مجھے پورا یقین ہے ان کا کسی پولیٹیکل پارٹی سے تعلق نہیں ہے, یہ ایک عام شہری ہیں اور ایک عام شہری کے یہ فیلنگز ہیں, اور یہ بات بالکل ان کی 100% بجا ہے کہ ایک بندہ اور ورسز پاکستان آرمی. جب ہم محبت کے پلڑے میں تولتے ہیں تو ہماری محبت ساری پاکستان آرمی کے لیے ہے, کسی ایک شخص کے لیے نہیں ہے. اور اگر ایک شخص, ان کا کہنا یہ ہے کہ ایک بندہ اتنا پاورفل ہو گیا ہے, وہ پاورفل ہوتا ہے, چیف آف آرمی اسٹاف پاورفل ہوتا ہے, اسی طرح جس طرح ایک الیکٹڈ پرائم منسٹر کو الیکٹ کر لیا جاتا ہے تو پھر سب کچھ اس کے ہاتھ میں ہوتا ہے, اسی طرح جس طرح سینٹ کے 100-120 اراکین ہوتے ہیں پاکستان میں, اور اس میں ایک چیئرمین سینٹ جب منتخب کر لیا جاتا ہے تو پھر سینٹ کے تمام اختیارات اس ایک کے پاس ہوتے ہیں. لیکن اگر میجورٹی ممبران اراکین سینٹ یہ سمجھیں کہ چیئرمین غلط کر رہا ہے تو وہ اس کے خلاف کھڑے ہو سکتے ہیں, بات کر سکتے ہیں, اس کے خلاف نو کانفیڈنس پیش کر سکتے ہیں. یہ جمہوریت میں ہوتا ہے, آرمی میں ایسی بات نہیں ہوتی. آرمی میں اگر ایسا کچھ ہوتا ہے تو پھر وہ جنرل تجمل والا کام ہوتا ہے, جو ایک ہمارے جنرل تھے جنہوں نے جی ایس کیو سے 4-6 جیپیں لیں اور وہ اسلام آباد پہنچ گئے, ضیاء الحق کا تختہ الٹنے اور پکڑے گئے, وہ پھر انقلاب ہوتا ہے. بعد میں وہ کورٹ مارشل ہوا, سزا ہوئی, رہا ہوئے, واپس آئے, ریٹائر ہوئے, پھر انہوں نے ایک پولیٹیکل پارٹی بنائی تھی اور ان کی پولیٹیکل پارٹی کا نام تھا تحریک انقلاب اسلام. جنرل تجمل صاحب بہت جذباتی آدمی تھے, اور پھر ان کی حالت یہ تھی کہ وہ انہوں نے ایک سوزوکی تھی ان کے پاس, اور انہوں نے اس سوزوکی کے اندر ایک سٹول, لکڑی کا ایک سٹول رکھا ہوتا تھا, اور جگہ جگہ جا کے سوزوکی کھڑی کرتے تھے اور سٹول باہر رکھ کے اوپر کھڑے ہو کے تقریر شروع کر دیتے تھے, ہاتھ میں انہوں نے چھوٹا میگا فون پکڑا ہوتا تھا. اس بیچارے کے فیوچر یہ ہوا جب اس کے ساتھ لوگ نہیں چلے. تو یہ بات بالکل, جذبات ہر ادارے میں موجود ہیں, ہر جگہ موجود ہیں, اور یہ جو اویئرنیس ہے, فار ایگزامپل میں یہاں ٹورانٹو میں بیٹھا ہوا ہوں, میں نے اسلام آباد میں خود جا کے نئی چیزیں دیکھی کہ جنرل صاحب نے کیا کیا, اپنے عمر عطا بتیال چیف جسٹس آف پاکستان نے کیا کیا, اس وقت شہباز شریف کا کیا رول تھا, آصف زرداری کا کیا رول تھا, اپنا اس کے شاہ محمود قریشی کا کیا رول تھا, اسد مجید جو ہمارے امبیسڈر تھے واشنگٹن میں ان کا کیا رول تھا. ہم نے کسی کو فزیکلی جا کے نہیں دیکھا, لیکن ہمارے پاس انفارمیشن آئی چاروں طرف سے, تو ہر بندے کے اندر ایک نیچرل ایک سکریننگ کا سسٹم ہوتا ہے, وہ بندہ سکرین کرتا رہتا ہے انفارمیشن اور اس کے بعد ایک حتمی رائے بناتا ہے. اب ہماری میجورٹی کی رائے یہ بن چکی ہے جو ابھی فہیم صاحب کر رہے تھے, یا اس سے تھوڑی سی نرم ہوگی یا تھوڑی سی مزید سخت رائے ہوگی. تو یہ انفارمیشن, یہ چیزیں, یہ ہماری ڈسکشنز بھی, یہ ہر چیز کہیں نہ کہیں ریپلیکیٹ ہو کے کہیں تک پہنچ رہی ہے, اور یہ اداروں کو اس بات کا احساس میرے خیال میں ہے اور ہونا چاہیے. جتنا جلدی وہ پاکستان کے فیوچر کے حوالے سے کوئی اہم فیصلے کر لیں گے اتنا بہتر ہوگا, ادروائز جتنا لیٹ کریں گے اتنا نقصان ہوگا. فار ایگزامپل اگر فوری طور پر وہ الیکشن اناؤنس کر دیتے تو آج آئی ایم ایف اس پوزیشن میں نہ ہوتا کہ وہ مفتاح اسماعیل کو آنکھیں دکھا رہا ہوتا, اور مفتاح اسماعیل جیسا بندہ آج میڈیا سے آنکھیں نہ چرا رہا ہوتا. مفتاح اسماعیل صاحب منسٹر تو بن گئے لیکن شاید ان کی فیوچر کی پالیٹکس, اب وہ کراچی سے الیکشن لڑنے کے قابل نہیں رہے. اب وہ شاید اگر میاں نواز شریف صاحب کی حکومت کبھی ہوئی تو آج جتنی ان کی بےزتی ہو رہی ہے مفتاح اسماعیل کی, اس بےزتی کے ریوارڈ میں شاید وہ سینیٹر تو بن جائیں لیکن وہ पब्लिक के पास जाने के काबिल नहीं है। मिफ्ता इस्माइल ने अपनी और अपने खानदान की फ्यूचर की अवामी सियासत खत्म कर दी है अपनी नालायकियों की वजह से और फिर अपनी गवर्नमेंट की कमजोर विकट पे होने की वजह से।
बहुत शुक्रिया। वो किसी ने कहा ना कि बदनाम जो होंगे तो क्या नाम ना होंगे। आज भी थोड़ी देर पहले आप जफर वो एहसन इकबाल साहब के बारे में बता चुकी हैं, किस माँ का बेटा और मतलब उसकी क्या सूरत हाल है। तो मिफ्ते इस्माइल भी वो नहीं होगा तो सेनेटर बन जाएंगे। हमारे साथ कॉलर्स हैं जी। अस्सलाम वालेकुम जी।
हेलो, अस्सलाम वालेकुम
जी। वालेकुम अस्सलाम। सवाल
मैं हमारी शेख अर्ज कर रहा हूँ जनाब। आपने वो और मेरी बहन अल्लाह रखी ने भी बात की यासर इकबाल साहब की,
वो हुमायूं शेख साहब थोड़ा सा ऊंचा बोले,
ऊंचा बोले।
ये है कि आपने और मेरी बहन अल्लाह रखी ने यासर इकबाल साहब के मुतालिक बात की तो वो कहते हैं ना, चंगिया कोल बैठे मेरी झोली फुल पे, चंगिया दे कोल बैठिया मेरी झोली फुल पे, मंदिया कोल बैठे मेरे पहले भी रुड़ गए।
बिल्कुल
है जी। अगर बुरी फोबत में बैठेंगे तो वो जो है ना पहले जो ना वो भी रुड़ जाएंगे। तो बाकी एक चीज ये है कि ये वो कहते हैं ना डॉक्टर स्टीफन वार्ड क्रिश्चियन दफ ने खुदकशी कर ली थी, ये तो मेरे हाले आप इसके ऊपर बताएंगे ना, ये डॉक्टर स्टीफन वार्ड क्रिश्चियन।
आगे आप अपना सवाल कीजिएगा
ज्यादा। और एक चीज और है कि हमारी फौज जो है ना, पाकिस्तान ऐसा मुल्क है वहाँ हर किस्म की अनहोनी हो सकती है। आपको बुतफ्लिका का पता है, उसका जो है ना क्या था, वो सिक्योरिटी गार्ड था हमारे गवर्नर का है। तो ऐसे वाकया कोई नहीं, अल्लाह ताला का कोई पता नहीं कैसे भी किस वक्त किसी का दिमाग फेर दे या उसे अकल दे दे। तो बाजवा साहब को भी अल्लाह जिंदगी दे, ये अपनी जिंदगी की परवाह नहीं कर रहे, क्या कोई पता नहीं कोई बंदा भी पाकिस्तान में निकले फौज के अंदर से जो होता नहीं है। आप अगर हिस्ट्री देखे ना तो वही होता है, जो बंदा बाद दफा कभी जिसने नमाज भी नहीं ना पढ़ी होती, गाजी अलम दीन का देख ले, लामा इकलाब बाल ने कहा
एक जगह रहो ना आगे चलो, तुझे तो पूरी दुनिया घूम रहे हो जी।
नहीं नहीं नहीं, चलो इसके ऊपर आप बता दें कि ये डॉक्टर स्टीफन वार्ड ने खुदकशी कर ली थी, ये उनसे भी दस गुना बात नहीं। ये जो नवाज शरीफ है पूरा पीडीएम एंड एसोसिएट, इसके मुताबिक प्लीज डिस्कस करें।
शुक्रिया जी फियाज भाई।
इन्होंने जिस डॉक्टर का हवाला दिया ना, खुदकुशियां जो करते हैं वो उन लोगों में कोई गैरत का मादा होता है, इसलिए वो हालात से तंग आकर खुदकुशियां कर जाते हैं। खुदकुशी हराम है और इसीलिए इंतहाई डिप्रेशन की सिचुएशन में लोग करते हैं, और इससे इस्लाम में भी मना किया गया है और माहिर नफ्सियात और दुनिया भर की जो एक अवामी समाजी इदारे हैं उनकी भी ये राय है कि खुदकुशी नहीं करनी चाहिए। इंतहाई डिप्रेशन की सूरत में लोग करते हैं जो करते हैं, लेकिन दूसरी तरफ देखा जाए तो वाकई उनमें कुछ नाकाबले बर्दाश्त किस्म की सिचुएशन में वो अपने आप को उन्हें आप बुजदिल कहें, बहादुर कहें, गैरत कहें, हर बंदे का अपना मौका, लेकिन कुछ ना कुछ होता है कि वो रियलाइजेशन उनकी शदीद होती है कि वो ये कदम उठा लेते हैं। बिल्कुल बेफिक्र हैं मियां नवाज शरीफ साहब या इन जैसे जो लोग हैं जिन्होंने जो कहते हैं कि हमारी पाकिस्तान तो क्या, हमारी लंदन तो क्या, हमारी पाकिस्तान में भी कोई प्रॉपर्टी नहीं, और बाद में फिर वहां ही उन्हीं प्रॉपर्टीज में बैठ के प्रेस कॉन्फ्रेंसिंग करते हैं, उन्हीं प्रॉपर्टीज में कैबिनेट को तलब करते हैं, उन्हीं प्रॉपर्टीज में मुजाकरात होते हैं, उन्हीं प्रॉपर्टीज में अफगानिस्तान के जो प्रेसिडेंट था अशरफ हनी उसके एडवाइजर हमदुल्ला से मुलाकात करते हैं, उन्हीं प्रॉपर्टीज में पता नहीं और किन किन ममनुआ लोगों से मुलाकातें करते हैं, उन्हीं प्रॉपर्टीज में बैठ के मुस्तकबिल के मंसूबे बनते हैं और उन्हीं प्रॉपर्टीज से मिलकर पाकिस्तानी कौम से खिताब करते हैं, सारा कुछ उन्हीं प्रॉपर्टीज में बैठ के करते हैं और कहते हैं जी हमारा तो कुछ नहीं है, ये तो हमारे बच्चों का है। और फिर वो बच्चे कि जी वो तो उनकी तो पाकिस्तान की नेशनैलिटी नहीं है। भाई तुम्हारे बच्चों की जब पाकिस्तान की नेशनैलिटी नहीं है तो फिर आप हमारे बच्चों को क्यों सड़कों पे जबा करवाने पे तुले हुए हो, फिर हमारे बच्चों को भी बख्श दो, माफ कर दो, जहां रह रहे हो वहां ही रहो, खुश रहो, हमारी दुआएं तुम्हारे साथ हैं। पीछे जो पाकिस्तान में लोग रह रहे हैं ये अपने फ्यूचर का फैसला खुद कर लेंगे और प्लीज इन्हें खुद करने दो। लेकिन बात यह है कोई ऐसा टेंशन ना लें हमारे हुमायूं शेख साहब, कोई खुदकुशी नहीं करेगा यहाँ, ये सारे अल्लाह माफ करे इनमें जर्रा बराबर भी एहसास होता तो ये कौम को यहां तक पहुंचाते ही ना, पहले ही मामलात की हल कर निकाल लेते हैं। 13 दफा हम YMF के पास जा चुके हैं, क्यों गए हैं, सिर्फ इस वजह से कि हम नालायक थे, हमारे गवर्नमेंट्स और हमारे लोग मैनेज नहीं कर सके। और गवर्नमेंट्स में कौन लोग थे, आप 1985 जो गैर जमाती इलेक्शन हुए थे, जुनेजर साहब जिसमें प्राइम मिनिस्टर बने थे वो मुस्लिम लीग नून का एक धड़ा था, उससे लेकर आज तक मुस्लिम लीग और पीपल्स पार्टी बारी बारी बारियां लेते रहे। एक दफा इमरान खान साहब ने भी अपना लुत्फ तल लिया इसमें, लेकिन इमरान खान साहब से भी आज लोग नाराज हैं। कल एक ऐसा बंदा मुझे मिला जो इमरान खान के शदीद मुखालिफ था, लेकिन हालात देखने के बाद वो ज़हनी तौर पर इमरान खान के बयानिए से और इमरान खान की सियासी सोच के करीब आ गया। लेकिन कल उसने इंतहाई गुस्से में कहा, उसने कहा फयाज साहब आप जो मर्जी बात करते रहें, मुझे इमरान खान पे इंतहाई गुस्सा है। मैंने कहा वो कैसे? उन्होंने कहा जी मैं मानता हूं कि इमरान खान के साथ ज्यादती हुई है, लेकिन मुझे गुस्सा इमरान खान पे है। मेरा क्वेश्चन था कि जब गलती इमरान खान के साथ, इमरान खान की नहीं है, इमरान खान के साथ ज्यादती हुई है, तो फिर आपको गुस्सा क्यों है? उन्होंने कहा इसलिए कि ये आया था तो लोगों के, मुझे नहीं लेकिन जो इसके मानने वाले थे, जो इसके चाहने वाले थे, जिन्होंने इसे वोट दिए थे, उनको उम्मीद थी कि ये हालात ठीक कर लेगा। अब जो हालात हुए हैं ये इसकी नालायकी की वजह से हुए हैं। इसको इकतदार मिला है, एक मौका मिला है, ये चीजें संभाल नहीं सका। इमरान खान के पास 100 जवाब होंगे जी मेरे पास मेजॉरिटी नहीं थी, मेरी थिन मेजॉरिटी थी, मेरी कमजोर हुकूमत थी, अदलिया मेरे साथ नहीं थी, फलां हो रहा था, फलां हो रहा था। लेकिन लोग ये नहीं सोचते, लोग कहते हैं भाई जब तुम प्राइम मिनिस्टर की सीट पर बैठे थे तो तुम फिर जो तुमसे हो सकता था करते, तुम नहीं कर सके। आज फिर हमें ये दिन देखने पड़ रहे हैं कि एक एक महीने में, बल्कि एक एक हफ्ते में 85 रुपए फी लीटर जो है पेट्रोल की कीमत बढ़ रही है और महंगाई आसमान पे बात कर रही है। तो लोग तो इमरान पे भी गुस्सा करते हैं, ये जानते बूझते हुए कि इमरान के साथ ज्यादती हुई है, लोग उस पर फिर भी शाकी हैं कि क्यों नहीं संभाला उसने।
सारे ब्यूरोक्रेट भी उसके साथ नहीं थे, अदलिया कौन था उसके साथ? मैं, आपने खुदकुशी की बात की ना जिसका जमीर जागता हो, ये केविन कार्टर एक बंदा था जिसने फैमिन की सूरत में, आई बिलीव 1993 में सूडान की फैमिन में, और कुछ भी नहीं, यूनिसेफ को रिप्रेजेंट कर रहा था माजिद भाई, और ये वो ये इसकी इसको प्राइज मिला था इसकी पिक्चर को। मगर हुआ ये था कि यहाँ के नॉर्थ अमेरिका के अखबारों में जब वो तस्वीर आई थी ना, तो इसने लोगों को रुलाया था, लोग इसको बार बार सवाल, 33 ईयर्स की एज के बीच में उस गिल्ट में इसने खुदकुशी कर दी थी कि वो बच्ची फैमिन की वजह से, भूख की वजह से मर रही थी और वो गिद्ध उसके करीब करीब आता चला जा रहा था। तो ये खुद इट्स हराम बिल्कुल, मगर जब सेल्फ कॉन्शियस ही नहीं है, जब जमीर ही मुर्दा हो जाए, तो फिर इंसान को अच्छी और गलत की परवाह नहीं होती। अगला सवाल जी, अस्सलाम वालेकुम जी। हेलो।
वालेकुम सलाम।
आप अपना नाम बताइए, सवाल कीजिए
जी। मेरा नाम खालिद मीर है, मेरे दो सवाल हैं। पहला सवाल तो ये कि मैं एक प्रोग्राम देख रहा था, मैं नाम नहीं लूंगा प्रोग्राम का, मगर उसमें उन्होंने कहा जी ISI जो है वो किलिंग मशीन है। पहला सवाल ये, इस पे एक्सप्लेनेशन चाहिए। दूसरा ये कि आज यूनाइटेड नेशन में इंडिया को टेररिस्ट स्टेट के लिए कुछ पेश किया गया था जो उन्होंने रिजेक्ट कर दिया, इस पे भी जरा कि पाकिस्तान या क्यों तैयारी करके नहीं गया इस काम के लिए।
वेरी नाइस। पाकिस्तान की बड़ी प्रॉब्लम है, ये प्रेपरेशन के साथ नहीं जाते जी। फयाज साहब
नहीं, ये जो बात कहते हैं ना कि ISI किलिंग मशीन है, ये तो मेरे ख्याल में ऐसी बात नहीं है। इंटेलिजेंस एजेंसी, इंटेलिजेंस एजेंसीज होती हैं, और इंटेलिजेंस एजेंसीज पाकिस्तान, दुनिया की जो टॉप की 10 इंटेलिजेंस एजेंसीज हैं, उनका सबका तरीका कार जो है देख लें तो आप उन्हें कह सकते हैं कि वो जालिम होते हैं, वो सख्त होते हैं, लेकिन उनके लिए उनके टारगेट्स, उनके हदफ जो होते हैं, जो अहदाफ होते हैं, उन्होंने वो अचीव करने होते हैं। उसके रास्ते में कोई भी आए वो नहीं बख्श। ये सिर्फ ISI नहीं, आप CIA देख लें, आप मोसाद देख लें, खास देख लें, इंटेलिजेंस एजेंसी की अपनी मजबूरियां होती हैं। और हम अफसोस से और बदकिस्मती से हम उस दौर में रह रहे हैं जिसमें बजाहिर तो लिबरल की, बजाहिर तो डेमोक्रेट की, और बजाहिर तो पीपल्स पार्टी और मुस्लिम लीग नून और कांग्रेस, और बजाहिर तो इनकी हुकूमतें हैं, लेकिन प्रैक्टिकली इस वक्त हुकूमतें पूरी दुनिया में अगर आप देखें तो इनकी हैं, इंटेलिजेंस एजेंसीज की हैं। यही इनके ये मोरे हैं मुख्तलिफ, यही जिसको चाहते हैं मोरे को आगे कर देते हैं, यही जिसको चाहते हैं पीछे कर देते हैं। तो इसमें इस तरह की बातें हम किसी एक इंटेलिजेंस एजेंसी पे ये इल्जाम नहीं लगा सकते कि वो किलिंग मशीन है। ये जिसने भी तबसरा किया है, मेरे ख्याल में जरा ज्यादा तबसरा हो गया है, वो अपने अहदाफ के लिए कुछ भी कर सकते हैं और वो दे आर राइट इन देयर ओन वे। अब दूसरी बात इन्होंने की कि इंडिया को वहां क्यों नहीं टेररिस्ट करार दिया गया। मसला फिर वही आता है कि यहां दुनिया में कुछ ब्लैक एंड व्हाइट में नहीं है, सब ग्रे ग्रे में चल रहा है। इंडिया सिर्फ अपनी इकोनॉमी की वजह से बच रहा है, हर जगह बच रहा है, वरना क्या आप समझते हैं उसने जो 5 अगस्त 2017 को जो किया था वहां, उसके कोई और दुनिया का कोई मुल्क इस तरह सोच भी सकता है कि वो इस तरह अपने ही शहरियों पे इस तरह पाबंदियां लगा दे और उनको जो है बिल्कुल दीवार के साथ लगा दे?
कोई दुनिया का ये मुल्क सोच भी नहीं सकता, लेकिन इंडिया कर सकता है और इंडिया कर गुजरा है। और सिर्फ वही नहीं, कश्मीरियों के साथ जो उन्होंने किया, आजकल जो वो इंडिया में कर रहे हैं, और फिर वहां सिर्फ मुसलमानों के साथ नहीं, क्रिश्चियन के साथ जो ज्यादतियां हो रही हैं, फिर छोटी जात तो वहां उनको अछूत का लफ्ज ही इंडिया में शायद इस्तेमाल होता है, दुनिया में और कहीं अब इस्तेमाल होना ही ये ऑब्सोलीट हो गया है। ये वर्ड भी नहीं होता कि अछूत भी कोई चीज होती है दुनिया में। आप सोच भी नहीं सकते कि आप किसी को इस तरह ट्रीट करें। पाकिस्तान में भी शायद दूर दराज इलाकों में वडेरे के मुजाहरे या वो जमीन पे बैठते होंगे, अब वहां भी मुजाहरों को चेयर पे या चारपाई पे बैठने के लिए कह दिया जाता है कि हाँ बैठो, बताओ क्या मसला है। जमीन पे बैठने का रवाज शायद बहुत दूर दराज इलाकों में होगा, लेकिन बड़े शहरों के करीब करीब आप जाएं तो हालात काफी बदल जाते हैं, लेकिन इंडिया में अभी भी वही हालात हैं। वहां जो अछूत है वो अछूत है, जो ब्राह्मण है वो ब्राह्मण है, वहां जो राजा है वो राजा है, जो महाराजा है वो महाराजा है।
बहुत शुक्रिया फयाज भाई, आपने बड़ी खूबसूरत तरीके से बात की। और इंडिया की सूरत हाल ये है कि RSS का एजेंडा वेरी ऑर्गेनाइज, जैसे हम कहते हैं आर्मी इज अ वेरी ऑर्गेनाइज इंस्टीट्यूशन, इसी तरह से ये एजेंडा है एंड दे आर टेकिंग केयर ऑफ दैट एजेंडा। इंडिया पाकिस्तान में सारा पैसा पॉलिटिशियंस या इन चीज़ों के ऊपर डूब गया, वेयर एज इंडिया स्पेंड देयर मनी मोस्टली लॉबिंग अराउंड द वर्ल्ड। आप इस वक्त बाइडन के साथ जितने लोग हैं उन लोगों के बारे में देख लीजिएगा, आप बोरिस जॉनसन उनके गिर्द जो लोग हैं आप उन लोगों को नोट कर लीजिएगा, इवन इन कैनेडा में आप नोट कर लीजिएगा, ये मैं नहीं कह रही, टोरंटो स्टार में बहुत से आर्टिकल्स आ चुके हैं आज तक। अब वो प्रूव होता है कि नहीं होता, पाकिस्तान अनफॉर्चुनेटली हम वो ऑर्गेनाइजेशनल स्किल्स नहीं हैं बिकॉज ऑफ द पुअर गवर्नमेंट्स, पुअर गवर्नेंस की वजह से कि हम अपने केस को प्रेजेंट कर सके। इंडिया इज स्पेंडिंग अलॉटमेंट मोर मनी टू प्रमोट देयर एजेंडा एंड टू डिवेलप लॉबियस्ट अराउंड दीज डिक्टेटिंग कंट्रीज या पावर कंट्रीज। अगली कॉल मेरे साथ है जी, अस्सलाम वालेकुम जी।
हेलो
हेलो, नाम बताइए और अपना सवाल कीजिए।
साबिर खान बोल रहा हूँ
जी। साबिर खान साहब,
हाँ, इसका सिर्फ एक कमेंट करना है।
करिए
कि जी, ये जो कल जो पाकिस्तान में जो इमरान खान की कॉल पे लोग बाहर निकले, तो उसको बहुत सारे रिपोर्टर और यूट्यूबर ने कवर किया, तो मैंने बहुत सारों का प्रोग्राम देखा, तो एक चीज जो कॉमन थी वो कहते हैं कि हम कमेंट तो उनके लोगों के नहीं सुना सकते, बहुत सख्त भी थे, लेकिन जो कॉमन उनको मिला तो 70-80% लोगों ने आर्मी को ब्लेम दिया है ये पाकिस्तान की मौजूदा सूरत हाल जो है उसके लिए। तो अब लोगों में अवेयरनेस ऐसा नहीं है कि आप जो मर्जी बोलें और लोग उसको जो है ना कबूल कर लेंगे। और ये IM के प्रोग्राम में पाकिस्तान 22 दफ़ा जा चुका है, पहली दफ़ा अयूब खान के टाइम में 1958 में गया था, और इमरान खान का प्रोग्राम ये 22वां प्रोग्राम था, बहुत सारे प्रोग्राम तो कंप्लीट ही नहीं हो सके। पाकिस्तान इंडिया को कंपेयर करता था, इंडिया को तो छोड़ दें आप, इंडिया के 600 अरब के रिजर्व हैं, आप बांग्लादेश से बहुत पीछे चले गए, बांग्लादेश के भी 50 अरब के रिजर्व हैं, उनकी एक्सपोर्ट भी 55 बिलियन डॉलर पर ईयर की है, तो पाकिस्तान तो तबाही की तरफ जा रहा है और सारे लोग इसके जिम्मेदार हैं। अदलिया नंबर वन है इस मुल्क में, इंसाफ नहीं है, मैं खुद उसका विक्टिम हूँ, 35 साल से मेरे मकान पे कब्जा है और वो नहीं, कोई जज नहीं सुनता उसको, 5 वकील मैं चेंज कर सकता हूँ। मेरी सबसे रिक्वेस्ट है जो कैनेडा इधर उधर आना चाहते हैं, अपनी प्रॉपर्टी बेच के आए, कुछ भी है, किसी को नहीं देख के आए, ना अपने रिश्तेदार को ना अपने किसी दोस्त को, वो सब खा जाएंगे, कब्जा करके बैठ जाएंगे और फिर कोई अदालत आपको इंसाफ नहीं दे सकेगी। ये मुल्क डूबेगा अगर तो अदलिया की वजह से, चोर मक्कार जजों की वजह से, जिन्होंने नोच नोच के इस मुल्क को खा लिया, ब्यूरोक्रेट्स ने, पॉलिटिशियनों ने, और फिर उसके पीछे फिर रहे सब, फौज भी इसमें शामिल है इंडिया वाले के, अब तो फौजियों की बीवियों ने ओपनली कहा है कि बाजवा की बेल्जियम में जायदादें खरीदी है, इसमें कोई जवाब दिया उसने? थैंक यू वेरी मच.
आपकी फ्रस्ट्रेशन आई कैन अंडरस्टैंड. जी फयाज भाई
जी, वेरी सैड. नहीं समझ सका मैं इनका, आप मुख्तरन मुझे
बता. नहीं कुछ भी नहीं, उन्होंने इनकी मेरा ख्याल है अपनी जायदाद भी डूबी, और वो कहते हैं मैं पांच वकील चेंज कर चुका हूँ. उन्होंने एडवाइस किया है आम लोगों को कि अगर आप कनाडा आए तो पाकिस्तान में प्रॉपर्टी अपने रिश्तेदारों या किसी को मत दे के आए. ही इज अ विक्टिम ऑफ दिस सिस्टम, जो आपका जुडिशरी सिस्टम है इसके विक्टिम है. और उन्होंने पिछले दिनों में जो ये निकली थी कॉल दी गई थी, लोगों के व्यूज जब देखे हैं तो सबके व्यूज ये हैं कि अब लोगों ने ओपनली बाजवा साहब को, जनरल बाजवा को इसकी कॉज करार दिया है कि ही इज पार्ट ऑफ द गेम.
बिल्कुल सही कह रहे हैं, ये इंतहाई अफसोसनाक सूरत हाल है इनके साथ जो
वाकया.
अब आप ये तो एक काम कह रही हैं, आपको एग्जांपल ताहिरुल कादरी साहब की ताजा तरीन देते हैं कि ताहिरुल कादरी साहब एक बहुत बड़ी एक मजहबी तबके के रहनुमा हैं और पाकिस्तान में लोग चाहे उन्हें फॉलो करते हैं या नहीं, उनका मत कम उनकी इल्मी जो हैसियत है उसको तस्लीम करते हैं और लोग उनको सुनते हैं एज ए आलम और एज ए स्कॉलर, लोग सुनते हैं मानते हैं लोग उनको कि वो एक रिलीजियस लीडर है पाकिस्तान के और बहुत अच्छे मॉडरेट लिबरल सोच के अच्छी सोच रखने वाले एक लीडर हैं. फिर उन्होंने सियासी जमात भी बनाए रखी, उसकी वजह से भी उनके अच्छे खासे फॉलोअर हैं. इतनी बड़ी जमात, इतनी बड़ी यूनिवर्सिटी, मिनहाज यूनिवर्सिटी उन्होंने बनाई हुई है और वहां जो उनके बंदे मारे गए और जिस तरह हुआ, अब पिछले तीन साल से 2019 से 2022 तक सिर्फ इतनी बात पे मुकदमा चल रहा है कि एक JIT बनी थी पहले इस वाक्य के लिए, उस JIT पे इन्होंने एतराज किया था ताहिरुल कादरी साहब ने, इन्होंने कहा कि आपने इसमें पंजाब के ऑफिसर शामिल कर दिए हैं, पंजाब से बाहर के सूबों के ऑफिसर शामिल किए जाएं क्योंकि पंजाब की जो ब्यूरोक्रेसी है ये शहबाज शरीफ साहब के जेरे असर है और हमें यकीन नहीं है कि यहाँ हमें इंसाफ मिलेगा, इसलिए नई JIT बनाई जाए. सुप्रीम कोर्ट ऑफ पाकिस्तान ने ऑर्डर किया जी कि नई JIT बना दी जाए और पंजाब से बाहर के ऑफिसर लिए जाएं. वो पंजाब से बाहर के ऑफिसर ले लिए गए, उस JIT जब बन गई तो जाहिर है वो बनानी तो पंजाब गवर्नमेंट के जो भी मुतलका तहकीकाती इदारे थे उन्होंने बनानी थी, उन्होंने बना दी. उस बात को ये जो लोग थे जिन पे इल्जाम था ये कोर्ट में लेके चले गए कि जी ये बताएं कि एक JIT के ऊपर JIT बन सकती है या नहीं बन सकती. तीन साल से अभी तक अदालत ये फैसला नहीं कर पा रही कि JIT के ऊपर JIT बन सकती है कि नहीं बन सकती. तीन साल सिर्फ इस बात पे तारीखें हो रही हैं.
इट इज जस्ट वेस्ट ऑफ टाइम, इट इज जस्ट वेस्ट ऑफ टाइम.
और अगर ताहिरुल कादरी साहब जैसा बंदा, एक जाना पहचाना आदमी और एक ऐसा वाकया जो पाकिस्तान के भर के टेलीविजन चैनल्स पे दिखाया गया है लाइव कई घंटों तक, वहां पुलिस के दरमियान और वहां ताहिरुल कादरी साहब के जो लोग थे इनके दरमियान झड़पें होती रही, उसके बाद ये उनके इतने बंदों का नुकसान हुआ, तो वो अगर वो नहीं इंसाफ ले पा रहे तो आम शहरी तो बिल्कुल मुझे क्या ही अफसोस से कहना पड़ता है कि वो उसकी उम्मीदें भी अल्लाह करे.
थैंक यू. Quickly, हम सारी कॉल्स को एड्रेस नहीं कर सकते, वी विल टेक क्विक टू कॉल्स, दैट्स इट, क्योंकि वी हैव टू लीव फॉर दी टॉप ऑफ द आवर. जी अस्सलाम वालेकुम जी, क्विक सवाल और क्विक जवाब.
वालेकुम सलाम
जी, अपना नाम दीजिए, सवाल दीजिए.
आरफा जी रिजवी बात कर रहा हूँ. सवाल एक छोटा सा ये है कि आज जो है लाड़काना जेल में उन्होंने छापा मारा है और वहाँ से 100-150 मोबाइल फोन और 1000 AC बरामद किए हैं, तो ये क्या जेल थी या ये होटल था, क्या था मतलब?
बहुत शुक्रिया, बहुत शुक्रिया रिजवी साहब. वो तो पाकिस्तान में तो वडेरा आदमी अगर कोई, हाँ बर्देरा आदमी कुछ करे तो आपको पता है अभी 2 केस, वो जिसने एक बच्चे को मारा था वो कमाल की बिल्डिंग में रह रहा था, मतलब क्या दामाद रह सकता है. लास्ट क्वेश्चन भी ले लेती हूँ और फिर रिजवी साहब आपका और दोनों का जवाब ले लेंगे. जी अस्सलाम वालेकुम जी.
जी अस्सलाम वालेकुम,
आप अपना नाम दीजिए, सवाल कीजिए.
जी साथ बात कर रहा हूँ, आवाज आ रही है आपको?
जी साथ, बहुत अच्छी आवाज आ रही है.
बहुत बहुत शुक्रिया. अच्छा मुझे असल में पूछना ये था,
मुझे आवाज नहीं आ रही लेकिन आप मुझे बता दीजिए.
साथ आप थोड़ा ऊंची बोल लीजिए.
अच्छा तो मैं ऊंचा बोल देता हूँ लेकिन मेरी आदत नहीं ऊंचा बोलने की. मुझे सिर्फ पूछना ये था कि ये बिल्कुल ये बात सही है कि एस्टेब्लिशमेंट जिम्मेदार है आज पाकिस्तान के जो भी हालात है, लेकिन जो लोग ये कहते हैं कि ज्यादती हुई है तो ज्यादती किस बात की हुई है? फौज उनके साथ थी, चीफ जस्टिस साकिब निसार उनके साथ थे, ताहिरुल कादरी साहब उनके साथ थे जब उन्होंने पार्लियामेंट पे अटैक किया और PTV पे अटैक किया, तो उसी पार्लियामेंट पे लानत भी भेजी और फिर उसी पार्लियामेंट से वो प्राइम मिनिस्टर बने और कुछ नहीं कर सके और फिर उम्मीद लगाए बैठे हुए और दोबारा वो इस कौम को बेवकूफ बना रहे हैं। तो बहरहाल देखें, सच हर एक के बारे में बोलना चाहिए, एक तरफ नहीं, बिल्कुल जिम्मेदार एस्टेब्लिशमेंट है। और जहां तक कि बाजवा साहब की बात है, तो बाजवा साहब को तो एक्सटेंशन वाली कौन सी पार्टी है, पीटीआई। भाई किसने कहा था आपसे कि अगर आप बाजवा साहब इतने बुरे थे तो आपने क्यों एक्सटेंशन दी। संजरानी साहब को जरदारी के साथ मिलकर इन्होंने सेनेट का चेयरमैन बनवाया, तो क्यों, ये सब किसने ज्यादती की। बात वही है कि चार साल तक आपने एंजॉय किया, अब आप सही तरीके से निकाले गए, लेकिन अब आप बूट पॉलिश कर रहे हैं किसी तरीके से कि दोबारा मुझे चांस मिल जाए, तो मैं समझता हूँ कि नामुमकिन है। बाकी आप सवाल लीजिए, लेकिन क्या
बस आप दोनों के सवाल का जवाब मिलेगा, साद आपका और रिजवी साहब का, एंड दीज आर आर लास्ट टू कॉल्स। ये बड़ा साद ने बड़े कंसर्न का इजहार किया, क्या फरमाएंगे जनाब मिलाना साहब? हाँ मिलाना भाई की मिलाए ना, दैट इज वी हैव टू टेक दिस, लास्ट कॉल का लेना तो बहुत जरूरी था ना। आई एम सो सॉरी वी ड्रॉप्ड हिज कॉल। बहरहाल बहुत शुक्रिया उन तमाम स्पॉन्सर्स का। खबरें होंगी जो 8 बजे के बाद, 8 से 9 बजे के दरमियान न्यूज़ का सेगमेंट हमारा होगा। शाजिया जी न्यूज़ पेश करेंगी, क्योंकि मैं इसके वक्त अपनी एक्स्ट्रो की तरफ निकलूंगी और उम्र गुजर गई कि मैंने आपसे हमेशा रिक्वेस्ट किया दिस लाइफ इज़ टू शॉर्ट टू बी लिव्ड, मगर जीते जी जो मेरी रिस्पॉन्सिबिलिटी है उसके हवाले से ये चैनल आपका है, आपकी आवाज़ है, इट्स अ कम्युनिटी चैनल। ऑफ कोर्स इसकी को सेटल करने में मुजफ्फर अली ने मुझे बहुत हेल्प किया था। मेरी आपसे रिक्वेस्ट है कि आप अपनी दुआओं में मुजफ्फर अली को जरूर याद रखिएगा, अल्लाह उनके दर्जात को बुलंद फरमाए। जी साद का बड़ा प्यारा सवाल था फयाज विलाना साहब, क्विक हमारे पास 2 मिनट हैं। उन्होंने कहा कि भाई जो कुछ भी हुआ, 3 साल आपके पास चांस था, जो लोगों ने गलत काम किया था उनको निकलवा के फाइनल करने का, और फिर आपने क्यों ना किया। और रिजवी साहब का सवाल तो आपका आ ही गया कि जेल में से 100 मोबाइल और 150 AC मिले हैं, तो वो जेल थी या क्या था?
ये जो लड़काना की जेल का किस्सा है उस पर तो मुख्तसर तबसरा मैं यही करूंगा कि हर शाख पे उल्लू बैठा है, अंजाम गुलिस्तां क्या होगा, इनका ये अफसोसनाक सूरत हाल है। दूसरी बात जो साद साहब ने की है, बिल्कुल सही कह रहे हैं कि इमरान खान साहब को मौका मिला था, इन्होंने क्यों नहीं किया, ये क्यों उनका पीछा नहीं छोड़ेगा अगले इलेक्शन तक, अगर वो जीत कर दोबारा आ गए फिर भी लोग पूछेंगे, और शायद उन्हें उस वक्त उन्हें एहसास होगा कि मैंने क्यों नहीं किया, और फिर शायद वो इस दफा कुछ आउट ऑफ दी वे भी जाके कुछ करें। लेकिन अगर इस वक्त वो नहीं कर सके थे, और आज लोग समझते हैं कि वो नहीं कर सके थे और दोबारा इलेक्शन में जाते हैं, तो अब लोगों ने फैसला करना है कि वो इमरान खान जो कह रहे हैं इसी कि मुझे 2/3 मेजोरिटी दी जाए, मेरे पास मेजोरिटी नहीं थी इसलिए मैं कुछ नहीं कर सका, अगर तो लोग इमरान खान की इस बात को, इस बयानिए को बाय करते हैं, फिर तो शायद लोग इमरान खान को वोट दें और वो 2/3 मेजोरिटी ले लें। लेकिन अगर 2/3 ना भी हुई, सिंपल मेजोरिटी के साथ भी आए, तो शायद इस दफा इमरान खान एक डिफरेंट इमरान खान होगा, और मुझे लग रहा है कि कौम इस वक्त उनका साथ देने के लिए तैयार है। 2/3 मेजोरिटी जितनी उनके रास्ते में रुकावटें हैं, वो 2/3 मेजोरिटी तो नहीं उनके चांसेस बन रहे, लेकिन सिंपल मेजोरिटी के शायद चांसेस बन रहे।
माजरत के साथ मैं खुद कलर्ड स्किन की मालिक हूँ, और आज आप देखिएगा कि अगर आप मेजॉरिटी नहीं ना ले सकते तो आपको ऑपोजिशन कहीं भी फेल कर सकती है। आज फ्रांस का आलम देख लीजिएगा, वन ऑफ द फर्स्ट नेशंस का कंट्री, जनाब 2 ऑपोजिशन पार्टीज आपस मिलने के बाद मैक्रों की हुकूमत को खतरे में डाल दिया उन्होंने।
बिल्कुल है।
और पाकिस्तान में तो अनफॉर्चुनेटली आपको पता है कि करप्शन का क्या आलम है, इट्स वेरी सैड, वेरी सैड। फयाज विलाना साहब आपका बहुत शुक्रिया, यू डेफिनेटली हैव मिस्ड योर सिस्टर हियर टुडे, योर सिस्टर, योर फ्रेंड, शी इज हियर शाजिया जी, बट आज फिर मेरी जिम्मेदारी लग गई थी और अब
खामोश है।
नहीं आज वो दूसरे कमरे में बैठी हुई, उनका काम जरा ज्यादा था। ठीक है, बहुत शुक्रिया, आई होप। असल में तो हम मैसेंजर्स हैं, लोगों के मैसेंजर्स हैं। यस भाई, थैंक यू वेरी मच, लुक फॉरवर्ड टॉकिंग टू यू अगेन, गॉड ब्लेस यू, अल्लाह हाफिज। टॉप ऑफ द आवर, उसके बाद न्यूज का सेगमेंट अगेन शाजिया जी। एक बात याद रखिएगा, हम न्यूज ऑथेंटिक जराए से लेते हैं, एंड शी डेफिनेटली वर्क्स हार्ड फॉर द न्यूज। इसमें कोई भी फेक न्यूज़ नहीं होती, कोई सोशल मीडिया की न्यूज़ नहीं होती, ऑथेंटिक सोर्सेज से हम न्यूज़ लेते हैं। और शाजिया जी बड़ी मेहनत से आपके लिए तैयार करती हैं। लेट्स गो टू द न्यूज़ सेगमेंट। हमारे स्पॉन्सर्स को ज़रूर तावन दीजिएगा और सबके साथ जो आज नहीं हैं उनके साथ मुजफ्फर अली को अपनी दुआओं में ज़रूर शामिल रखिए। अल्लाह ताला आपका हामी और नासिर रहे, अल्लाह ताला आपको आसानियाँ दे और आगे आसानियाँ बांटने के काबिल भी करे। इजाज़त दीजिए मुझे इस वक्त और माजी जमाल साहब को, मगर न्यूज़ में हमारे साथ रहिएगा। प्लीज़ स्टे ट्यून्ड।